नमस्कार, फ्रिडम चौतारी पडकास्टको 102 अङ्कमा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आजको अङ्कमा हामी अंग्रेजी वर्ष 2020 प्रेस स्वतन्त्रताको अवस्था कस्तो रह्यो भन्ने विषयमा चर्चा गर्दैछौ। यस अंग्रेजी वर्ष 2020 कोविड 19 महामारी बीच विभिन्न क्षेत्रसँगै संचार क्षेत्र पनि निकै प्रभावित हुन पुग्यो। संचारकर्मीहरूले पनि निकै समस्या र चुनौतीको सामना गर्नु पर्यो। तथापि पत्रकारहरू महामारीको बीचमा पनि अग्रपंक्तिमा रहेर आफ्नो काममा जुटिने रहे। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यस वर्ष पनि नेपाली संचारकर्मीहरूले विभिन्न किसिमका अतिक्रमणहरूको सामना गर्नु नै पर्यो। फ्रिडम फोरमको अनुगमन डेस्कको तथ्याङ्क अनुसार नेपालमा सन् 2020 जनवरी 1 डिसेम्बर 31 96 प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू घटे। अघिल्लो वर्ष 2019 तुलनामा यो संख्यामा केही कम भए तापनि नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा भने खासै सुधार भएको मान्न सक्ने अवस्था छैन। 2020 घटेका 96 प्रेस स्वतन्त्रता विरूद्धका घटनामा 16 पत्रकार महिला सहित 167 पत्रकारहरू प्रत्यक्ष रूपमा पीड़ित भए। उल्लेखित घटना मध्ये 50% भन्दा बढी घटना कोविड महामारीको कारणले भएको लकडाउनको समयमा घटेका थिए। कुल घटना मध्ये सबैभन्दा बढी प्रेस स्वतन्त्रता हननका घटना बागमती प्रदेशमा भएको छ। बागमती प्रदेशमा घटेका 27 घटनाबाट 34 जना पत्रकारहरू प्रभावित भएका थिए। त्यस्तै प्रदेश नम्बर 2 18 घटनामा 65 संचारकर्मी प्रभावित बने। यी दुई प्रदेश संचार माध्यम र पत्रकारहरूको संख्या धेरै रहेको क्षेत्र पनि हुन्। समाचार सम्प्रेषणको क्रममा कुल 167 प्रभावित संचारकर्मी मध्ये 70 जना संचारकर्मी विभिन्न छापा माध्यममा आबद्ध थिए भने 39 जना अनलाइन माध्यममा आबद्ध थिए। प्रभावित मध्ये 58 जना संचारकर्मी समाचार संकलनका क्रममा आक्रमणमा परेका हुन् भने 36 जना समाचार प्रकाशन प्रसारणपछि भएका विभिन्न किसिमको आक्रमणमा परेका थिए। यो पृष्ठभूमिको चर्चासँगै फ्रिडम चौतारी पडकास्टको आजको अङ्कमा हामी एक महत्वपूर्ण विश्लेषण सामग्री प्रस्तुत गर्दैछौ। नेपाली मीडियाका लागि सन् 2020 कस्तो रह्यो त भन्ने बारेमा गरिएको सो विश्लेषण 2077 पुष 20 नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो। क्यानाडामा अध्यापनरत नेपाली बौद्धिक व्यक्तित्व एवं मीडियाका अध्येता श्री भानुभक्त आचार्यले गर्नुभएको सो विश्लेषण सुनौ उहाँकै आवाजमा। यो पृष्ठभूमिको चर्चासँगै फ्रिडम चौतारी पडकास्टको आजको अङ्कमा हामी एक महत्वपूर्ण विश्लेषण सामग्री प्रस्तुत गर्दैछौ। नेपाली मीडियाका लागि सन् 2020 कस्तो रह्यो त भन्ने बारेमा गरिएको सो विश्लेषण 2077 पुष 20 नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ। क्यानाडामा अध्यापनरत नेपाली बौद्धिक व्यक्तित्व एवं मीडियाका अध्येता श्री भानुभक्त आचार्यले गर्नुभएको सो विश्लेषण सुनौ उहाँकै आवाजको प्रस्तुतिमा।
नमस्कार, मेरो नाम भानुभक्त आचार्य, म चाहिँ युनिभर्सिटी अफ अडवाको रिसर्चर हुँ। 2077 पुष 20 सोमबार नयाँ पत्रिका दैनिकमा प्रकाशित बहस श्रृङ्खला अन्तर्गत चुनौतीमा मूलधारको मीडिया शीर्षक लेख म यहाँ सुनाउँदैछु। सन् 2020 फर्केर हेर्दा निकै चिन्ता, क्षोभ र दिगदारी अनुभव हुन्छ। कोरोना भाइरसको महामारीले संचार माध्यम र पत्रकारिता लगायत अधिकांश पेसा र व्यवसाय सन् 2020 ठप्प भए। पत्रकारिता एकाङ्की पेसा होइन, स्वस्थ पत्रकारिताका लागि एकातिर मानिसका आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक गतिविधि भइरहनु पर्छ भने अर्कातिर उद्योग व्यवसायले नियमित रूपमा आफ्ना सेवा वा उत्पादनको विज्ञापन उपलब्ध गराइरहनु पर्छ। अर्थात् समाजका सबै अवयव स्वतस्फूर्त सञ्चालन भए मात्र पत्रकारिताले पनि पेसागत गोरेटोलाई सहजै आत्मसात गर्न सक्छ। तर गत वर्ष धेरै पेसा व्यवसायका लागि संकटग्रस्त वर्ष भएकाले संचार माध्यम र समग्र पत्रकारिता जगतले बेहोरेको हैरानी पनि इतिहासमा निकै कष्टप्रद वर्षको रूपमा सन् 2020 इङ्गित हुनेछ। अन्तर्राष्ट्रिय पत्रकार महासंघका अनुसार गत वर्ष विश्वभर 60 जना पत्रकार मारिए, जसमध्ये 23 जना दक्षिण एसियाका थिए। जस्तै भारतबाट 8 जना, पाकिस्तानबाट 7 जना, अफगानिस्तानमा 7 जना, बङ्गलादेशमा 1 जना पत्रकारहरू मारिए। भाग्य भनौँ, नेपालमा सन् 2020 कुनै पनि पत्रकारले ज्यान गुमाउनु परेन। तर पत्रकारिता क्षेत्रले कोरोना महामारी, बन्दाबन्दी र सरकारको असहयोग नीतिका कारणले अनेक बाधा व्यवधान खेप्यो र बितेका वर्ष नेपाली पत्रकारिता जगतले भोगेका चुनौती, सरकारी भूमिका तथा पत्रकारिताले सार्वजनिक निकायलाई जवाफदेही बनाउन गरेका प्रयास र त्यसको समीक्षाबारे म यहाँ केही टिप्पणी गर्दैछु। COVID-19 निम्त्याएको महासङ्कटको विषयमा म सर्वप्रथम अलिकति कुरा गर्छु। नेपालले सन् 2020 नेपाल भ्रमण वर्षका रूपमा मनाएर 20 लाख पर्यटक भित्र्याउने योजना बनाएको थियो। जनवरी लाग्दा नलाग्दै कोरोना भाइरसका कारणले संसारभर लकडाउन भयो। यस महामारीलाई नियन्त्रण गर्न चैत 11 गतेदेखि नेपाल सरकारले पनि लकडाउन सुरु गर्यो र वर्षभरिका अधिकांश समाचार कोरोनामय भए। कोरोनाका कारणले सिर्जित बन्दाबन्दी, त्यसले समाजका हरेक तह र तबकालाई पारेको असर, घरभित्र साँगुरिएको मानिसका दैनिकी, सरकारको कोरोना नियन्त्रण सम्बन्धी गतिविधि, त्यस क्रममा भएका बलमिच्याइ, भ्रष्टाचार, व्यथिति र लाचारीले सञ्चार माध्यमका विषयवस्तु ओगटिए। लकडाउनसँगै धेरै पेसा व्यवसाय बन्द भए, सञ्चार माध्यमले नियमित रूपमा पाइरहेका विज्ञापनहरू रोकिए, पत्रकारहरू समाचारका लागि स्वतस्फूर्त दौडिन पाएनन्, सरकारी निकायले प्रेस पासलाई समेत नमानेर छुट्टै पास बनाउने उर्दी जारी गरे। तर त्यस्तो पास बनाउने क्रममा अधिकांश निकायले समयमै पत्रकारको पास बनाइदिनन्, ताकि समाचार सङ्कलन गर्ने काममा निकै ठूलो अवरोध भयो। पत्र पत्रिका वितरण कार्यमा संलग्न समेतलाई प्रहरीले लकडाउन उल्लङ्घन गरेको भन्दै अवरोध गर्यो। फलस्वरूप नेपालको पत्रकारिता र सञ्चार उद्योग गम्भीर रूपले प्रभावित भयो, किनभने सूचना सङ्कलनमा पनि अवरोध भयो र सूचनाको उत्पादनमा पनि अवरोध भयो, सूचनाको वितरणमा पनि अवरोध भयो। नेपाल विज्ञापन सङ्घका अनुसार सन् 2020 छापा प्रसारण अनलाइन पोर्टलहरूमा क्रमशः छापामा 80%, प्रसारणमा 70% र अनलाइन पोर्टलहरू 45%ले विज्ञापनको दर घट्यो। नेपाल प्रेस इन्स्टिच्युट र बेलायतको बर्नमाउथ युनिभर्सिटीले गत जुलाईमा नेपालका 1134 पत्रकारमा गरेको एउटा अध्ययन अनुसार कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको परिणामस्वरूप 74% नेपाली पत्रकारलाई आर्थिक समस्या परेको, 66% कामको समयमा हेरफेर भएको र 38% जागिर गुमाएको उल्लेख थियो। 46 सालको परिवर्तनपछि मौलाएको सञ्चार क्षेत्र, विज्ञापन लगभग ठप्प भएपछि आर्थिक कठिनाईका कारणले कष्टप्रद समयको सामना गर्न बाध्य भयो। धेरैले सञ्चार माध्यमको नियमित प्रकाशन प्रसारण केही समयका लागि निलम्बन गरे भने केहीले सदाका लागि बन्द गरे। कर्मचारी र पत्रकारहरू त्यसैको कटौतीको मारमा परे। राजधानीबाट प्रकाशित 1 दर्जनभन्दा बढी अखबारले छापा संस्करण बन्द गरेर अनलाइन संस्करण मात्रै चलाए। धेरैजसो अखबार केही साता वा महिनापछि सीमित कभरेज र वितरणसहित पुनः सुरु भए, तर कतिपय मैले अघि भने सुरु हुनै सकेनन्। पत्रकारको सूचनाको सीमित पहुँच, हिडुलमा लगाइएको प्रतिबन्ध वा अवरोध एवं समाचार कक्षमा काम गर्ने वातावरण अभावका कारणले धेरैजसो रेडियो र टेलिभिजनले कार्यक्रम उत्पादन र प्रसारण समय घटाए। नेपाली सञ्चार माध्यम COVID-19 प्रभावको प्रभावमाथि फ्रिडम फोरमद्वारा भदौमा प्रकाशित रिपोर्ट अनुसार बन्दाबन्दीका कारणले देशभरिबाट जम्मा 3,190 सक्रिय पत्रकारले जागिर गुमाएको उल्लेख छ, जुन कुल सक्रिय पत्रकार संख्याको 38% हो। भदौ यता जागिर गुमाउने पत्रकारहरूको संख्या पनि उल्लेख छ, यो फ्रिडम फोरमको भदौमा प्रकाशित रिपोर्टमा समावेश हुने कुरो भएन। त्यस्तै गरेर सयौं पत्रकारले निर्धारित तलबभन्दा कम पारिश्रमिक लिएर वा बेतलबी रूपमै काम गरे। काठमाडौँ उपत्यका बाहिर काम गर्ने पत्रकारको समेत अवस्था झन् जटिल भयो। जागिर गुमाएका र तलब सुविधा समेत कटौती भएका धेरै पत्रकारले सम्बन्धित मिडिया हाउसमा आन्दोलनका कार्यक्रमहरू घोषणा गरे। नेपाल पत्रकार महासङ्घ समेत त्यस्ता आन्दोलनका कार्यक्रमहरूमा संलग्न भयो, पत्रकारहरूलाई साथ दियो। पीडित पत्रकारहरूले अन्नपूर्ण पोस्ट, कारोबार दैनिक, नागरिक दैनिक लगायतमा रिले अनसन र धरना र बानेश्वरमा विभिन्न धरना र विरोध कार्यक्रमहरू गरे। साथै प्रधानमन्त्री कार्यालय अगाडि बालुवाटारमा समेत उनीहरूले त्यस्ता कार्यक्रम गरे, तर अपेक्षित सफलता हात लागेन। उनीहरू अझै आन्दोलनमै छन्। सञ्चार क्षेत्रले पनि श्रमजीवी पत्रकार ऐन 2064 कार्यान्वयनमा कुनै प्रभावकारी भूमिका निर्वाह गरेनन्। साथै सरकारले पनि उक्त ऐन कार्यान्वयनका लागि कुनै सहजीकरण गरेन। पत्रकार महासङ्घ र विभिन्न मिडिया सरकारवाला संस्थाले सञ्चार संस्थालाई पत्रकारको जागिर कटौती नगर्न, कम तलब दिएर काम नलगाउन आग्रह गरे। साथै सरकारलाई पत्रकार र सञ्चार संस्थाहरूलाई विशेष राहत प्याकेज उपलब्ध गराउन अनुरोध गरे। तर सञ्चार माध्यमप्रति सधैँ नकारात्मक रहेको वर्तमान सरकारले त्यस्तो अनुरोध सुन्ने कुरै थिएन। बरु सरकार त कोरोना भाइरसमा सरकारको प्रयास फितलो भयो भनी आलोचना गर्ने मिडिया आफै कमजोर बनेको देख्दा भित्रभित्रै खुसी भएको हुनसक्छ। अब म सरकारको प्रयास, सरकारको आलोचना, सरकारको दृष्टिकोण, मिडियामा सरकारको दृष्टिकोणका बारेमा सन् 2020 कस्तो दृष्टिकोण रह्यो भनेर यसबारेमा कुरा गर्छु। विगतका वर्षहरूमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनका केही मन्त्री, खास गरी गोकुल बास्कोटा तत्कालीन सञ्चार मन्त्रीले लगातार रूपमा सञ्चार माध्यम र पत्रकारको आलोचना गरिरहेकै थिए। किनभने उनीहरू आफूले जस्तो गलत काम गरे पनि हरेक सञ्चार माध्यम सरकारी मुखपत्र जस्तै अन्धर समर्थक होऊन् भन्ने चाहन्थे। गत वर्ष मिडियाले कोरोना भाइरस महामारी नियन्त्रण गर्न सरकारका फितला प्रयासको खुलेर आलोचना गरे। खास गरी नयाँ पत्रिकाका प्रधान सम्पादकले प्रधानमन्त्रीलाई सम्बोधन गरेरै चीनमा अलपत्र परेका विद्यार्थीको उद्धारमा तत्परता देखाउन लेखेको सार्वजनिक पत्र सरकारकै लागि समेत चुनौती बन्यो। सरकारले औषधि एवं स्वास्थ्य सामग्री किन्दा गरेको भ्रष्टाचार, नेपाल भारत सिमानामा महिनौ अलपत्र परेका सर्वसाधारणको उद्धार प्रयासमा गरिएको हेलचेक्र्याई, खाडी राष्ट्र एवं मलेसियामा जागिर गुमाएर घर फर्किन खोज्ने नागरिकप्रतिको पूर्वाग्रही व्यवहार लगायतका अनेक मुद्दा थिए जसमा ओली सरकारले समयमै उचित कदम चाल्न सकेन। तर प्रधानमन्त्री ओली आफ्नो काम कारवाही सच्याउने भन्दा पनि त्यसको विपरीत मिडियाकै आलोचनामा समय खर्चिन पोख्त थिए। देशभित्रकै मजदुरहरू अलपत्र परेर हप्तौं हिँडेर घर फर्किन खोज्दा गरिएका अवरोधका बारेमा प्रसारित एउटा रिपोर्टपछि त प्रधानमन्त्री ओलीले अखबारका सम्पादकहरूसँगको एउटा भेलामा सरकारी संयन्त्रलाई बदनाम गर्न केही पत्रकार नाटक मञ्चन गरेरै समाचार बनाइरहेको भनेर आरोप लगाए। अझ उनको पार्टीका नेतालाई मिडिया र पत्रकारसँग दूरी कायम राख्न एवं संवेदनशील जानकारी नचुहाउन निर्देशन दिए। बन्दाबन्दी सुरु भए लगत्तै देशभरिका पत्रकारलाई विभिन्न मितिमा सार्वजनिक निकायले आफ्नो प्रतिकूल समाचार प्रसारण प्रकाशन गरेको भनी धम्की दिने वा सूचना सङ्कलनमा अवरोध सिर्जना गर्ने काम गरे। रेडियो जनकपुरका स्टेशन म्यानेजर शीतल शाहलाई अखडा कोरोना स्पेसल कार्यक्रम चलाएर घर फर्कँदै गर्दा प्रदेश स्वास्थ्य मन्त्री नवल किशोर शाहले पठाएका 3 मानिसले पछ्याएर मार्न धम्की दिए। कारण के थियो भने जनकपुरमा स्थापना गरिएको कोरोना अस्पतालमा भइरहेको बदमासीका बारेमा अखडा कोरोना स्पेसलमा कार्यक्रम चलाइएको थियो र त्यसमा किन आलोचना गरे भनेर त्यो अस्पतालको एकजना स्वास्थ्य कर्मी सहित अरू 2 मान्छेले शीतल शाहलाई धम्की र उनलाई विभिन्न धम्की र अब भविष्यमा त्यस्ता कार्यक्रम नचलाउनु भनेर चेतावनी दिए। रेडियो शुक्लगण्डीका रिपोर्टर राजन पौडेललाई कोरोना भाइरस सम्बन्धी मिथ्या समाचार प्रकाशन गरेको भनी हैरानी दिने काम भयो, जबकि उनले क्वारेन्टिन सेन्टरमा राखिएकी महिलाको बिजोक अवस्थाबारे रिपोर्ट बनाएका थिए। सिराहाका पत्रकार बद्रीनारायण यादवलाई जिल्लाकै एउटा लकडाउन चेक पोइन्टमा जाँचबुझ गरिरहेको सुरक्षा कर्मीको फोटो खिचेको भन्दै सुरक्षा कर्मीले पाइपले निर्घात पिटे। लकडाउनका बेला सभासद की श्रीमतीको उद्धार गर्न मन्त्रीको गाडी दुरुपयोग गरिएको सम्बन्धी समाचार प्रकाशन गरेको भनी नागरिक दैनिक कर्णाली ब्युरो प्रमुख नगेन्द्र उपाध्यायलाई गाली गलौज र चरित्र हत्याको धम्की दिए। सार्वजनिक सरकारका निकायबाट वर्षभरि नै पत्रकारलाई दुःख दिने काम जारी रह्यो। गत चैत 20 प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार असगर अली समेतको संलग्नतामा काठमाडौँ प्रेस अनलाइन पोर्टललाई थाहै नदी त्यहाँ प्रकाशित महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षा मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता, यस शीर्षकको समाचार हटाइयो। समाचार चीनबाट कोरोना भाइरस उपचारका लागि महँगो चिकित्सा उपकरण खरिदमा वरिष्ठ सरकारी अधिकारीहरूको संलग्नता सम्बन्धी थियो। यसैबीच अचानक समाचार पोर्टलबाट गायब भएपछि प्रकाशित भइसकेको समाचारलाई अनधिकृत रूपमा किन हटाइयो भन्ने घटनालाई लिएर नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चार माध्यमका 21 सम्पादकहरूले प्रेस विज्ञप्ति जारी गरी भर्त्सना गरे। अन्तत 2 लेख पुनर्स्थापित भयो। भविष्यमा पनि यस किसिमको घटना नदोहोरिएला भन्न सक्ने अवस्था चाहिँ छैन, किनभने यस विषयमा कुनै ठोस छानबिन भएन। त्यस्तै प्रेस काउन्सिल नेपाल पनि सरकारको नुनको सोझो गर्ने निकायको रूपमा सन् 2020 विवादास्पद भूमिकामा देखियो। बन्दाबन्दी सुरु भए त 2076 चैत 11 2077 पुष 12 काउन्सिलको सिफारिसमा कम्तीमा 121 अनलाइन समाचार पोर्टलहरू नेपालभित्र प्रकाशन प्रसारण हुनै नसक्ने गरी बन्द गरियो। त्यसमध्येका 10 पुनः त्यहाँ सुचारू हुने गरी भनेर अनुमति दिएको रेकर्डमा देखिन्छ। काउन्सिलले ती अनलाइनहरूलाई कोरोना भाइरसबारे अफवाह फैलाएको आरोप लगायो, तर ती अनलाइन पोर्टलले सरकारको आलोचना गरेका कारण आफूमाथि निशाना साधिएको दावी गरे। फ्रिडम फोरम नेपाल लगायतका सरकारवालाले प्रेसलाई जवाफदेही बनाउने नाउँमा प्रेसको संवैधानिक अधिकारको धारालाई खुम्च्याउन प्रेस काउन्सिलले भूमिका खेलेको भनी आलोचना गरे। एकातिर संविधानमा दर्ता भएका सञ्चार माध्यमको प्रकाशन प्रसारणमा अवरोध नपुर्याउन भनी अथवा पुर्याउन नमिल्ने भनी स्पष्ट लेखिएको छ भने अर्कातिर प्रेस काउन्सिललाई कुन अनलाइन पोर्टललाई प्रकाशन गर्न दिने कि नदिने भन्ने जस्तो विवादास्पद भूमिकामा जान प्रेस काउन्सिल ऐनले दिएको छैन। खासमा यो काम अदालतको हो, प्रेस काउन्सिलको होइन। तर काउन्सिलका केही पदाधिकारी सरकारलाई रिजाउन ऐनले दिँदै नदिएको अधिकार प्रयोग गरिरहेका छन्। सरकारी कामकाजको आलोचनात्मक समाचार रिपोर्ट लेख वा सम्पादकीय लेख्ने पत्रकारमाथि श्रृङ्खलाबद्ध हमला गर्न वा सताउनका लागि सयौं नक्कली सोसल मिडिया खाताको प्रयोग गरेको पाइयो। त्यस्तो नक्कली खाता चलाउने सरकारी कर्मचारी, राजनीतिक कार्यकर्ता वा पेसेवर व्यक्ति छन् जसले नियमित पैसा लिएर सरकारको पक्षमा साइबर सेनाको काम गरिदिन्छ। सरकारकै भर्थेक र संरक्षण पाएका यस्ता कतिपय व्यक्तिले ठूला सरकारी पदमा नियुक्ति पाएका छन्। गत वर्ष सरकारको आलोचना गर्ने मिडिया वा पत्रकार वा सम्पादक विरुद्ध त्यस्ता योजनाबद्ध आक्रमण भए। ती आक्रमणको उद्देश्य सरकारका लागि अप्रिय आलोचनात्मक सञ्चार सामग्री रोक्नु हो। समग्रमा कोरोना महामारी सम्बन्धी सरकारका कुनै पनि गतिविधिका बारेमा सञ्चार माध्यमबाट भएका वा हुन सक्ने आलोचना रोक्न सरकारको व्यवहार अत्यन्तै आक्रामक र वैमनस्यपूर्ण रह्यो। अब तेस्रो खण्डमा म चाहिँ यो सन् 2020 के सिक्ने भनेर, यो चुनौती त यो वर्ष भयो नै तर यसबाट के सिकाइ नेपाली सञ्चार उद्योगले लिन सक्छ भनेर त्यसबारेमा छोटो टिप्पणी गर्छु। सन् 2020 मूलधारको भनिएका विश्वकै पत्रकारितालाई केही आधारभूत प्रश्नहरू छोडेर गएको छ, जस्तो मूलधारका सञ्चार माध्यमको खास भूमिका के हो, के आजको पत्रकारिता प्रोपोगान्डालाई चिर्न सक्ने अवस्थामा छ, के मूलधारका मिडियाको चौथो अङ्गको भूमिका कमजोर भएकै हो, यस्ता यावत प्रश्नहरू छन् जो नेपाली पत्रकारिताका लागि मात्रै केन्द्रित छैनन्। यी गहन प्रश्नमा बहस गरी भावी मार्ग तय गर्न सके मात्रै नेपालको र संसारकै पत्रकारिता सही ढङ्गले अगाडि बढ्न सक्छ भन्ने मेरो बुझाइ छ। हिजो सूचना बाँडेर, शिक्षामूलक वा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गरेर धानिएको पत्रकारिताको साखले अबको पत्रकारितालाई थाम्दैन, किनभने आज ती काम सम्बन्धित संस्थाका वेबसाइटदेखि सामाजिक सञ्जालले गर्छन्। मनोरञ्जनका लागि युट्युब, नेटफ्लिक्स जस्ता अनेक वैकल्पिक माध्यम छन्। शिक्षण संस्थाका लागि शिक्षण संस्थाकै अनलाइन च्यानलहरू छन्। अब कुनै प्रेस विज्ञप्ति वा पत्रकार सम्मेलनका आधारमा त्यसैलाई सिलसिला मिलाएर रोचक पारामा लेख्न सक्नु नै साँचो पत्रकारिता होइन, अहिले त्यो झारा टरायो भनेपछि अबको पत्रकारिता के त? सन् 2020 हामीलाई दुईटा मार्गचित्र प्रस्तुत गरेछ। एउटा, मूलधारका सञ्चार माध्यमको काम सरकार र सार्वजनिक दायित्व बोकेका संस्थालाई जनताप्रति अझै उत्तरदायी र जवाबदेही बनाउन लागि पर्ने हो, किनभने सरकारका निकायहरू आफै सामाजिक सञ्जाल र वैकल्पिक माध्यमहरू प्रयोग गरेर प्रोपोगान्डा छर्न लागि परेका छन्। जस्तै ट्रम्प, व्हाइट हाउसका ट्रम्प अमेरिकामा, नेपालमा बालुवा ठार। अर्को, सामाजिक सञ्जाल वा अव्यावसायिक अनलाइनले छर्ने भ्रम र मिथ्या सूचनालाई चिर्न, तथ्य प्रमाणीकरण गर्न र सही सूचना बताउने भूमिका पनि मूलधारका सञ्चार माध्यमलाई छ, किनभने सामाजिक सञ्जालमा त कुन सत्य कुन असत्य छुट्याउने ठाउँै हुँदैन र सामाजिक सञ्जालमा आएको सूचना आधिकारिक हुँदैन। यी दुवै भूमिकाले पत्रकारितालाई शाश्वत र जीवन्त बनाउँछ, चाहे पत्रकारिता गर्ने माध्यम जेसुकै होस् र जस्तो सुकै प्रविधिमा आएर पत्रकारिता गरिएको होस्। विगत 30 वर्षमा नेपाली पत्रकारिताले मुख्य 3 सङ्कट बेहोर्यो। पहिलो, सरकार माओवादी द्वन्द्व चर्किँदा पत्रकार र सञ्चार संस्था दुवै पक्षको निशानामा परे। दोस्रो, 2072 सालको विनाशकारी भूकम्पले सञ्चार संस्थालाई तहस नहस नै पार्यो। तेस्रो, कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनले सिर्जित परिणति जसले सञ्चार संस्था बन्द हुने, सीमित हुने र पत्रकारको व्यापक ढङ्गले जागिर कटौती हुने परिणति निम्त्यायो। यी 3 परिघटनाको अध्ययन गर्दा के थाहा हुन्छ भने, हामीले सबैभन्दा सफल ठानेको सञ्चार उद्योगको धरातल ज्यादै कमजोर छ। एउटै भवितव्यबाट यो वर्षौंसम्म कमजोर र कुष्पोषित हुन सक्छ। अर्को कुरा, कुनै पनि सरकारका लागि आलोचना अस्वीकार्य छ। त्यो जतिसुकै लोकतान्त्रिक भनिएको लोकतान्त्रिक विधि प्रक्रियाबाट आएको सरकार किन नहोस्, र मिडियामा आउने आलोचनालाई सघाउन त्यसबाट सचिन सरकार तयार छैन। अझ धेरै जसो सरकारले त आलोचक मिडियालाई झन कमजोर भइदिए हुन्थ्यो भनेर चाहे जस्तो देखिन्छ, ताकि तिनले सरकारका गतिविधि विरुद्ध खबरदारी गर्न नसकुन्। महामारीबाट थलिएका मिडियाले सहयोगको याचना गरिरहँदा सरकार कानमा तेल हालेर बस्यो। यस्तो अवस्थामा नेपाली सञ्चार संस्था र समग्र पत्रकारिता जगतको रणनीति हिजोको भन्दा पृथक र भोलिको भवितव्यलाई सम्बोधन गर्न सक्ने हुनुपर्छ। अन्त्यमा, कोरोना महामारीलाई ढिलो छाँडो विज्ञानले सुल्झाउला, किनभने विश्व बजारमा कोरोना भाइरसका विरुद्धमा विभिन्न खोपहरू आइरहेका छन्। तर सूचनाको महामारीलाई नियन्त्रण गर्ने खोप भनेको उत्तरदायी पत्रकारिता नै हो। ब्लग र सामाजिक सञ्जाल मिथ्या समाचारका उर्वर भूमि बन्दै गएका बेला सही समाचारका लागि मूलधारका सञ्चार माध्यम हेर्नै पर्ने अवस्था सन् 2020 सिर्जना गरिदिएको छ। यसको मतलब कोरोनाको कहरले सञ्चार माध्यममाथि गम्भीर सङ्कट पैदा गरे पनि मूलधारका पत्रकारिताको महत्व अझै बढेर गएको छ र उनीहरूको यस्तो विषम परिस्थितिमा पनि पेसागत धर्मलाई निर्वाह गर्ने जुन दायित्व छ त्यसमा थप चुनौती थपिएको छ। तर मूलधारका सञ्चार माध्यमहरू अझै महत्त्वपूर्ण र अझै लोकप्रिय हुँदै गएका छन्।
अङ्ग्रेजी वर्ष 2020 घटेका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरूको बारेमा तयार पारिएको आजको पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।